भूटानी शरणार्थीको कथाव्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी सजिता हमालसहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौ।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अंक पुनर्वासको प्रक्रिया पूरा गरेर हिँडिसके पनि अन्तिम समयमा शरणार्थी शिविरमै फर्काइने बढ्दो घटनाका बारेमा केन्द्रित छ। यस्तै घटनाले पीड़ा भोगिरहेका शनिश्चर्य शरणार्थी शिविरको एउटा परिवारसँग भेट्छौं।
अब हाम्रो घरमा छ भन्ने कुरोहरू अहिले केही छैन। दुःख लागे नि सुख लागे पनि मेरो छोराछोरी मैले उहाँबाट कसरी लिएर आए होला, फर्काएर कस्तो भयो होला, मेरो हृदय कस्तो भएको होला।
अन्तिम समयमा शरणार्थी शिविरमै फर्काइएका भूटानीलाई शरणार्थी शिविरमा व्यवस्थापन गर्न भएको असजिलोका बारे शरणार्थीका प्रतिनिधिहरूको कुरा पनि सुन्छौ।
उनीहरूको हट एक त मासिसकेको हुन्छ, अरू कुरो उनीहरूसँग बस्ने लगाउने जति पनि उपभोग गर्नुपर्ने दैनिक उपभोगमा प्रयोग हुने वस्तुहरू सबै कुरो उनीहरूले एक प्रकारले वितरण गरिसकेको हुन्छ साथीभाइलाई।
भूटानका कुरा, शिविरभित्र प्रतिक्रिया जस्ता नियमित स्तम्भ पनि छन्। त्यस अघि शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
भूटानी शरणार्थी घर फिर्तीका लागि भारतसँग दृढतापूर्वक कुरा गर्न व्यवस्थापिका संसद, अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिले नेपाल सरकारलाई निर्देशन दिएको छ। प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको भोलिदेखि हुने 4 दिने भारत भ्रमणका बेला भारत हुँदै नेपाल भित्रिएका भूटानी शरणार्थीलाई घर फर्काउने बारेमा भारतसँग कुरा गर्न समितिले निर्देशन दिएको हो। बैठकमा उपप्रधान एवं परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले भ्रमणमा राष्ट्रिय सहमति नभएका, भारतसँग थप छलफल आवश्यक रहेका र मुलुकलाई दीर्घ कालीन असर पर्ने खालका कुनै पनि सन्धि सम्झौता नगरिने जानकारी दिनुभयो। यसैबीच भूटानी शरणार्थी समस्या समाधानका लागि भारतको भूमिकालाई अनुकूल बनाउन पहल गर्न संविधान सभामा प्रतिनिधित्व गर्ने विभिन्न साना दलका प्रतिनिधिले पनि आग्रह गरेका छन्। प्रधानमन्त्रीसँग हिजो भएको छलफलपछि मालेका महासचिव सीपी मैनाली,
भूटानी शरणार्थीको समस्याको सन्दर्भमा भारतको ठूलो रोल रहन्छ समाधान गर्न, त्यस विषयमा चाहिँ कुराहरू राखियोस् राख्न सकिन्छ।
यसैबीच भूटानी शरणार्थी आपद विभिन्न संघ संगठनले पनि आफ्नो घर फिर्तीमा भारत सरकारको सहयोग जुटाइदिन नेपाल सरकारसँग आग्रह गरेका छन्। भूटान पीपल्स पार्टीले हिजो प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर शरणार्थी समस्या शुरू भएदेखि नै साक्षीका रूपमा रहेको भारत समेतको संलग्नतामा शरणार्थी समस्याको स्थायी समाधान खोजिदिन आग्रह गरेको छ। यस्तै भूटानी ज्येष्ठ नागरिक समूहले शरणार्थीको घर फिर्तीको लागि भारत सरकारको सकारात्मक साथका लागि नेपालले औपचारिक पहल गर्नुपर्ने माग गरेको छ। यसै गरी ह्युमन राइट अर्गनाइजेशन अफ भूटान युरोपले घर फिर्तीका लागि भारत सरकारको सहयोग लिन प्रधानमन्त्रीसँग आग्रह गरेको छ। भारत, नेपाल र भूटान दुवै देशको छिमेकी भएका कारण भूटानी शरणार्थी समस्या समाधानमा ठूलो भूमिका खेल्न सक्ने भन्दै युरोपले प्रधानमन्त्रीको ध्यान आकर्षण गराएको हो। अमेरिकाको ओयोको सिभिल्याण्डमा पुनर्वास भएका भूटानी गंगाराम तिम्सिनाको घाँटीमा भएको क्यान्सरका कारण निधन भएको छ। बेलडाङ्गी 2 शरणार्थी शिविर सेक्टर G3 छाप्रो नम्बर 39 पुनर्वास भएका तिम्सिनाको गएको शनिबार निधन भएको हो। तिम्सिनाका श्रीमती, 4 छोरा र 1 छोरी रहेका अमेरिका पुनर्वास भएका भूटानी देवी चरण अधिकारीले जानकारी दिनुभएको छ। दक्षिण भूटानको चिराङमा जन्मिएका तिम्सिनाले 18 वर्षसम्म भूटानी सैनिकका रूपमा काम गर्नुभएको थियो। तेस्रो देश पुनर्वास भएका शरणार्थीको सफलता तथा शरणार्थी र स्थानीय बीचको सम्बन्धलाई अझै प्रगाढ़ बनाउन टिमाई शरणार्थी शिविरमा हिजोदेखि सप्ताह पुराण शुरू भएको छ। टिमाई शरणार्थी शिविरको विष्णु पाञ्चायन मन्दिरमा सप्ताह लगाइएको हो। पुनर्वाससँगै शरणार्थी संख्या घटेपछि शुरू भएको शरणार्थी शिविर समायोजन अन्तर्गत टिमाई शरणार्थी शिविरका भूटानीलाई अर्को शरणार्थी शिविरमा सारिने भएपछि स्थानीय र शरणार्थीले मिलेर सप्ताह लगाएका हुन्। कन्डमको प्रयोग, यसका फाइदा र एचआईभी संक्रमणका बारेमा भूटानी शरणार्थीलाई जानकारी गराउँदै यस वर्षको कन्डम दिवस शरणार्थी शिविरमा पनि मनाइएको छ। अस्ति शनिबार झापा र मोरङका 6 वटै शरणार्थी शिविरमा विभिन्न कार्यक्रम गरी कन्डम दिवस मनाइएको हो। कार्यक्रम भूटानी शरणार्थीलाई स्वास्थ्य सेवा दिँदै आएको सहायता संस्था आम्दा नेपालले गरेको हो। दिवसकै अवसरमा शरणार्थी शिविरहरूमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि भए। यसैबीच शरणार्थी शिविरको सरसफाई र स्वास्थ्यका बारेमा 2 दिने स्वास्थ्य सम्बन्धी अन्तर्क्रिया भएको छ। सहायता संस्था लुथरन विश्व महासंघले हिजो शुरू अन्तर्क्रियामा शरणार्थी शिविरको बाक्लो बसाईमा सामुदायिक स्वास्थ्य र सरसफाईको हेरचाहका विषयमा पनि छलफल भएको छ। खुदुनाबारी शरणार्थी शिविरमा हिजोदेखि फुटबल प्रतियोगिता शुरू भएको छ। खुदुनाबारी शरणार्थी शिविरका 15 टीम सहभागी प्रतियोगिताको हिजोको पहिलो खेलमा सेक्टर बी को ए टीमले ई को सी टीमलाई शून्यका विरूद्ध 3 गोलले हरायो। खुदुनाबारी शरणार्थी शिविरको सेक्टर ई को युवा परिवारले गरेको प्रतियोगिताको फाइनल आउँदो बुधबार हुनेछ। अब भूटानसँग सम्बन्धित एउटा खबर। भूटानी राजा जिग्मे खेसर नामग्यालले हिन्दू परम्परा अनुसार पनि बिहे गर्नुभएको छ। गएको बिहिबार भूटानको पुरानो राजधानी पुनाखाको गुम्बामा बौद्ध परम्परा अनुसार बिहे गरेका राजाले गएको आइतबार हिन्दू परम्परा अनुसार दुर्गा मन्दिरमा गई बिहे गर्नुभएको हो। राजा रानीले दुर्गा मन्दिरमा पूजा अर्चना गरी हिन्दू परम्परा अनुसार स्वयम्वरमा जस्तै एक अर्काको माला साँटासाट गर्नुभएको भूटान ब्रोडकास्टिङ सर्भिसले जनाएको छ। हिन्दू परम्परा अनुसार भएको बिहेमा नौमती बाजा बजाइनुका साथै पण्डितले रामायण पाठ गरेका थिए। कार्यक्रममा हिन्दू धर्मावलम्बीहरूको बाक्लो उपस्थिति थियो। त्यस्तै राजाले नयाँ मन्दिर स्थापना र हिन्दू समुदायको विकासका लागि आर्थिक सहयोग पनि गर्नुभएको थियो। यसैबीच भूटानी राजाको बिहे राजधानी थिम्पूमा भव्यताका साथ मनाइएको छ। गएको शनिबार थिम्पूको च्याङलिमिथाङ रंगशालामा विभिन्न कार्यक्रम गरी बिहे समारोह मनाइएको हो। कार्यक्रममा लगभग 30,000 उपस्थिति थियो। भूटानी राजाको बिहेको कार्यक्रममा भारतीय कंग्रेसका महासचिव राहुल गान्धीको पनि उपस्थिति थियो। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि पुनर्वासको प्रक्रिया पूरा गरेर पनि अन्तिम समयमा शरणार्थी शिविरमै फर्काउने क्रम बढ़दै गएको र यसले शरणार्थीलाई पारेको असरका बारेमा चर्चा गरौं। अमेरिका पुनर्वास हुन दशैंको टीकाको भोलिपल्ट काठमाडौँ हिँडाइएको भीमराज विश्वको परिवारलाई गएको बिहिबार शरणार्थी शिविरमै फर्काइएको छ। अन्तर्राष्ट्रिय आप्रवासी संगठन आईओएमको काठमाडौँमा रहेको अस्थायी केन्द्रमा ल्याइएका विश्व परिवारलाई शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोगको आग्रहमा मौखिक सूचना मात्र दिएर फर्काइएको हो। शनिश्चरी शरणार्थी शिविर सेक्टर A5 छाप्रा नम्बर 24 विश्व परिवारलाई अघिल्लो सोमबार अमेरिका उडाउने तयारी थियो। अमेरिका जाने सपना टुङ्गिएसँगै शनिश्चरी शरणार्थी शिविरमा फिर्ता गरिएको विश्व परिवारको हैरानी र भोगाईसहित साथी गोपाल गर्थौला।
शनिश्चरी शरणार्थी शिविरको सेक्टर A5 छाप्रो नम्बर 24 अहिले रित्तै छ। यसै साता पुनर्वासको लागि यहाँबाट अमेरिका उडेको एउटा शरणार्थी परिवार काठमाडौँबाट फर्काइएको जानकारी पछि म यहाँ आइपुगेको हुँ। छाप्रो रित्तै छ र छेउको छाप्रोमा यहाँ फर्काइएको शरणार्थी परिवार बसेको थाहा पाएपछि म त्यसतर्फ लाग्दैछु। नजिकैको एउटा अर्को छाप्रोमा खाँदाखाँद गरेर बसिरहनु भएको रहेछ उहाँहरू एकजना भाइ। यहाँको नाम?
मेरो नाम अभिरमन विश्व हो। शनिशार A5 24 बस्दै आएको छु।
24 नम्बर छाप्रो त पल्लो होइन त? त्यो त तपाईँहरूले अघिल्लो साता छोडेर अमेरिकाको लागि यहाँबाट हिँड्नु भएको थियो अघि?
हजुर, हिँडिसकेका थियौँ तर कारणवश हामीलाई काठमाडौँबाट एक हप्ता पछाडि फेरि फर्काइयो। त्यस कारणले हामी बढियामाहरूको घरमा बसिरहेका छौँ अहिलेसम्म।
छेउमा रहेको एकजना अर्को बहिनी, यहाँको नाम?
मेरो नाम अमृता विश्व हो।
यहाँबाट जाँदाखेरि घरको सबै सामान थन्क्याएर बेचेर एक किसिम फेरि नफर्किने गरी गइएको हुन्छ अघि?
हजुर, एकचोटि सबैसँग बिदा मागेर अब थर्ड कन्ट्री गइसकेपछि अब आउँछु भन्ने नियतले कोही पनि गएको हुँदैन। अब हामीले सबै घरमा भएको सरसामानहरू सबै बसैलाई दिनु दिएर अब सबै त्यो घर चाहिँ रित्याएर हामी हिँडेको थियौँ। अब
फर्किनु पर्यो फेरि त्यही घरमा?
हजुर, फर्किनु पर्यो। अब दुःख लागेको छ, अब के कारणले गर्दा फर्किनु परेको त्यो कारण खुलाइदिनु भएको छैन।
घर पस्नु भएको छैन अझै?
छोडेको घरमा कसरी पस्नु भने अब नराम्रो लाग्छ, त्यही कारणले गर्दा घरमा पसेको छैन। म
फर्किए लगतै के दिए?
कमल दिएको थियो होइन, छजनाको परिवार छौँ। छजनाको परिवारलाई 3 कमल अनि 2 ओछ्याउने दिनु भएको थियो, अनि 3 भाँडा र 4 थाल अब त्यति दिनु भएको छ। त्यतिले अब
अनि चामल दाल नुन तेल तरकारी सबै चाहियो नि? त्यो चाहिँ
चामल र तेल चाहिँ दिनुभयो, चामल तेल दिनुभयो। समस्या त अब खाना बस्न, अब यदि मेरो आफन्तहरू कोही थिएन भने अब मेरो कुन हालत हुन्थ्यो? म त अब फुटपाथमै पुगेको मान्छे हो, मेरो केही पनि छैन।
तपाईँ काठमाडौँबाट फर्काइनु, तपाईँहरूको परिवार फर्काइनु परेको कारण अहिलेसम्म थाहा छैन त्यसो भए?
हजुर, कारण खुलेको छैन, के कारणले गर्दा फर्काइएको भनेर उहाँहरूले भन्नुभएको छैन।
किन होला, के लाग्छ तपाईँलाई, केही अन्दाज आउँछ यस कारणले चाहिँ फर्काएका होलान् भन्ने केही अनुमान आउँछ?
अनुमान मलाई त किन आउँथ्यो र, म त निर्दोष मान्छे हो, मैले कसैको केही बिगारेको छैन।
यो विश्व परिवारको महिला मुली भए ठाउँ आइपुगेको छु। यहाँको नाम?
रेणुका विश्व।
घरको अवस्था त बिजोकै छ अघि?
घरको अवस्था त बिजोकै छैन त रित्तो घर अब सबै थोक हामीहरू सकेर हिँडेको झोलाहरू यहीँनिर अब दिदी दाजुकोमा अब खाँदा खाँद गरेर राखी छोडेको छ अब घर फर्केर जान मन परेको छैन अब पहिला पनि हामीहरूलाई अलिकति डेट आएपछि हामीहरूलाई धेर थोर काउन्सिलिङ भएको थियो मेरो छोरी अब निर्दोषै थियो अहिलेसम्म हामीहरूले केही दोष दासहरू केही थाहा पाएको थिएन तर पनि अब तपाईँको छोरीले कहीँ अब यस्तो बिहा गरेको प्रमाणहरू केही आएको छ भनेर भन्नुभयो उहाँहरूले अनि हामीहरूले होइन त्यस्तो छैन त्यस्तो यदि भेट्नु हो भने हामीहरू जुन कानुन भोग्छौँ त्यही कानुन हामीहरू भोग्न तयार छौँ मेरो छोरी अहिलेसम्म निर्दोष छ भनेर हामीहरूले त्यस्तै खालको गर्दा गर्दै हाम्रो डेट आइसकेको छ यसको बारेमा के हुन्छ त भनेर हामीहरूले सोद्धा तपाईँहरूको डेटको बारेमा हामीहरू अहिले जान्दैनौँ केही भन्न सक्दैनौँ हामीहरू अनुसन्धान गर्छौँ कुनै मान्छेहरूलाई सोधपुछ पनि गर्छौँ तपाईँहरूको बारेमा भन्नुभयो हामीहरूले सपिङहरू पनि गर्न छोड्यौँ त सबैजना निराश भयौँ बल्ल बल्ल आएको डेट अब के हुन्छ भन्ने भयो त्यहाँ त्यस पछाडि बुधबारको दिन पनि चिठा के आएन बिहिबार प्रिमेटिकल थियो बिहिबार अब क्यान्सल भन्छ कि भनेर हामीहरूले त्यसमा पनि बाटो हेऱ्यौँ बिहिबार पनि हाम्रो क्लियर मेडिकलहरू सबै भयो अब रासन कार्डहरू उहीँ राख्यो तपाईँहरूको क्लियर भयो भोलि यति बजीको फोर्थ फ्लाइट भनेर भनिसक्नु भयो त्यस पछाडि हामीहरू उहाँ संस्थाको गाडीमा नचढी सपिङहरू गर्दै गर्दै हल्का के जाति किनमेल गर्दै गर्दै आयौँ अनि त्यस पछाडि आफ्ना आफन्त सबैजना आए बिदा अब बिदाबारी भयो सबैजना आफ्ना आफन्त रोई कराई गरे साढे चार बजी जस्तो काठमाडौँ पुग्यौँ हामीहरूलाई बसोबासको लागि राम्रो भयो
कुन दिन चाहिँ फर्काउनु पर्छ भने उनीहरूले
सोमबारकै दिन 10 तारिकै दिन अब ब्यागहरू चेक इन भयोओरि बसमा लोड भएको थियो हामीहरू सबैजना खाना खान गएका थियौँ जोडी छोरी मात्रै कोठामा हुँदाखेरि एकजना सिस्टर आएर अमृता विश्वको 6 जनाको परिवारको फ्लाइट क्यान्सल भन्दाखेरि मेरो छोरीहरू त्यहीँनेरि बिहोसो भएछन् एकचोटि
यहाँ आइसकेपछि चाहिँ यो सहायता संस्थाको मानिसहरूले तपाईँहरूको घरसम्म आएर केही भनेका छन् कि छैनन्
यहाँ घरमा आएर हामीहरूलाई कसैले पनि केही भन्नुभएको छैन हामीहरूले अफिसमा गएर कुरा बुझ्दाखेरि अब अफिसमा एफए मेडमले भन्नुभयो तपाईँहरूको बसोबासको लागि सुविधा हामीहरू जति गर्नु गर्छौँ भन्नुभयो कति दिन बस्नु पर्ने हो के हो अब छानो पनि छैन अब घरहरू पनि त्यस्तै ल्याङफ्याङ भइराखेको छ अब त्यस्तैमा अब बस्नु हो कि के गर्नु हो त्यो हामीहरूलाई थाहा छैन
परिवारको पुरुष मुली भीमराज विश्व भए ठाउँ आइपुगे अहिले म
शरणार्थी 60-65 हजार शरणार्थी ठेलिए विदेशमा पुनर्वास भए होइन विदेशमा पुनर्वास भएका शरणार्थीहरूको पीड़ित चाहिँ मैले अहिले बोकेर काठमाडौँबाट फर्किनु पर्यो कारण के हो यो चाहिँ एकदम अब कहाँबाट हुन्छ मेरो एकदम छिटो छानपिन होस् मेरो प्रोसेस मेरो अब माथि पुगेको थियो म माथिलो तलमा पुगेको मान्छे अहिले तल झरे मलाई पीड़ित कति परेको होला दुःख कति लागेको होला काठमाडौँमा नि यस्तो कुराहरू धेरै राखेँ कुरा राख्दाखेरि अब तपाईँहरूको उहीँबाट छानबिन हुन्छ भनेर भन्नुभयो होइन अब हाम्रो घरमा छ भन्ने कुरोहरू अहिले केही छैन दुःख लागे नि सुख लागे पनि मेरो छोराछोरी मैले उहाँबाट कसरी लिएर आएँ होला फर्काएर कस्तो भयो होला मेरो हृदय कस्तो भएको होला र मेरो भन्नु केही छैन हजुर म एकदम एउटा सोझो व्यक्ति थिएँ तर मलाई अहिले कोनबाट के भएको छ यो चाहिँ छिट्टै छानबिन होस् घरमा हेर्दाखेरि केही छैन अब नभएपछि निराश हुँदो रहेछ त्यसै
पुनर्वासको सबै प्रक्रिया पूरा गरे पनि शरणार्थी शिविरमै फर्काइएका 2-4 परिवारको घटना संख्याका हिसाबले सानो भए पनि पीड़ाका हिसाबमा निकै दर्दनाक छ पुनर्वास भएका लगभग 55,000 शरणार्थीका अघिल्तिर पुनर्वासमा संलग्न सहायता संस्थाका प्रतिनिधि यसलाई गौण समस्या मान्छन् तर पुनर्वास हुने पक्का भएपछि आफूसँग भएका सरसामान लाखापाखा लगाएर कुम्लो कुटुरो बोकेका शरणार्थीलाई यसले पारेको पीड़ा भनिसाध्य छैन फर्काइएका भूटानीको शरणार्थी शिविरको बसाई र उनीहरूको व्यवस्थापन गर्न भएको असजिलो बारे साथी सावित्रा ढुङ्गाना र गोपाल गर्तौलाले शरणार्थीका प्रतिनिधिहरूसँग गरेको कुराकानी सुनौ
तेस्रो देश पुनर्वासको लागि शिविरबाट सबै प्रक्रिया पूरा गरेर लगिसकेका शरणार्थी फेरि शिविरमै फर्काएर तिनलाई पुनर्व्यवस्थापन गर्न यहाँ राख्न के कतिको गाह्रो अप्ठ्यारो हुन्छ म तिमै शरणार्थी शिविरका सचिव युवराज साम्पाङलाई यो प्रश्न सोध्छु
पुनर्वासमा गइसकेको जति पनि परिवार हुन्छ उनीहरूले अब यहाँनिर उनीहरूको घरदेखि लिएर टाकटुकै बेचबिखान तथा अब साथीभाइलाई दिएर बाँडेर सकेर गइसकेको हुन्छ र उनीहरूलाई फेरि फर्काएर ल्याउँदाखेरि भनेको त एउटा समस्याको विषय नै हो उनीहरूको हट एक त मासिसकेको हुन्छ अरू कुरो उनीहरूसँग बस्ने लगाउने जति पनि उपभोग गर्नुपर्छ दैनिक उपभोगमा प्रयोग हुने वस्तुहरू सबै कुरो उनीहरूले एक प्रकारले वितरण गरिसकेको हुन्छ साथीभाइलाई फेरि पनि त्यसलाई जुटाउनुको लागि त एकदमै समस्या परिरहेको हुन्छ जसमा कि त्यसमा अहिले खाद्यान्नको लागि हामीलाई डब्ल्युएफपीले सपोर्ट गरिरहेको छ भनेदेखि त्यसमा भाँडाकुँडादेखि लिएर सानसानो अब सामानहरू ओढ्ने अब यताउता यसमा चाहिँ एलडब्ल्युएफले पनि सपोर्ट जुटाइरहेको छ त्यति मात्रै पर्याप्त चाहिँ छैन र त्यसको लागि चाहिँ युएनएसएलले पनि सोच्नुपर्ने एकदमै आवश्यक छ। एउटा परिवार फर्केर आफ्नो शिविर छाप्रामा फेरि आइपुग्दाखेरि त्यो परिवारले गुमाएको कुरो चाहिँ सर्वस्व उनीहरूले फिर्ता गरिदिन सक्नुपर्ने चाहिँ हुन्छ।
जस्तो युटीमै शरणार्थी शिविरको हकमा त्यस्तो भएको छ कि छैन?
टिमाई शिविरको हकमा एकजना परिवार त्यस्तो भइसक्यो र अर्को एउटा परिवार चाहिँ काठमाडौँमै बसिरहेछ। सेक्टर बी3 एउटा परिवार चाहिँ उहाँदेखि काठमाडौँदेखि फिर्ता भएर अहिले यहाँनिर आएर बसिरहेछ।
त्यो परिवारलाई चाहिँ कसरी व्यवस्थापन गर्नु भएको छ तपाईँहरूले?
अहिले चाहिँ हामीले LWFले दिएको सामानहरू र WFEले दिएको सामानहरूलाई नै उनीहरूले प्रयोग गरेर बसिरहेछ। छाप्रा भत्काउनु लगाइएन हामीहरूले उनीहरूलाई। अब भोलिको दिनमा पर्दै आउने कुरोहरू चाहिँ उनीहरूले जस्तै आवश्यक सामग्रीहरू, अहिले त गरम महिना छ र त्यति यो छैन भनौँ, र अहिले उनीहरूले लगेर गएको विदेशमा गएर लगाउने लुगादेखि लिएर सबै कुरो उनीहरूले प्रयोग गर्दै आएको छ भने भोलिको दिनमा त हामीलाई ओढ्ने ओछ्याउनेदेखि सबै कुरोको आवश्यक हुन्छ। त्यो कुरोलाई चाहिँ हामी उनीहरूले मागे अनुसार हामी पनि पहल गरिदिन चाहन्छौँ पनि। र यो कारणले गर्दाखेरि पनि अब यहाँनिर आत्महत्या, जाडक्सी, मादक पदार्थ सेवन गर्ने, लागु पदार्थ सेवन गर्नेहरू पनि यो रिसर्टलमेन्ट प्रोसेसको कारणले गर्दा डिले भएको कारणले गर्दाखेरि पनि अलिक यहाँनिर बढ़िरहेको नै देखिन्छ। यसलाई कन्ट्रोल गर्नको लागि पनि यो चाहिँ अब हामीले संस्थालाई नै हामीले प्रेसराइज गर्ने हो, हामी गरी पनि रहेको छौँ।
पुनर्वासको लामो र झन्झटिलो प्रक्रियामा सामेल भई तेस्रो मुलुकका लागि शिविरबाट उठेको शरणार्थी परिवारलाई बीचै बाटोबाट पुनः शिविरमै फर्काउँदा त्यसरी फर्काइएका शरणार्थीको कन्तविजोग हुनु स्वाभाविक नै भयो। यही विषय र सन्दर्भ केन्द्रित कुराकानी गरिरहनु भएको थियो सहकर्मी सावित्रा ढुङ्गाना तिमाई शरणार्थी शिविरका सचिव युवराज साम्पाङसँग। यही क्रममा म पूर्वी मोरङको शनिश्चरी शरणार्थी शिविर व्यवस्थापन समितिका एकजना पदाधिकारी जो शिविर व्यवस्थापन समितिको लैंगिक समता सहायक कार्यकर्ता हुनुहुन्छ सहबहादुर राई। राईजीलाई मेरो पहिलो जिज्ञासा, पुनर्वासको लागि शिविरबाट उठिसकेको शरणार्थी परिवार घुराइसकेपछि त्यो परिवारले भोग्नु परेको समस्या संक्षेपमा भनिदिनुहोस् न।
एकदमै दुःख लाग्दछ। यदि संस्थाले लानु दिगो समाधानका लागि चाहेको हो भने सत्य तथ्य प्रमाण नभएसम्म घरबाट नउठाओस्, उठाइसकेपछि त्यो फिर्काएर ल्याउने कार्यक्रम नहोस्, फिर्काएर ल्याइसकेपछि सत्य प्रमाण उनीहरूले पेश गरिदियोस् अनि हामीले त्यो जुन फर्केर आउनेलाई तिमीहरूको यस्तोसम्म गल्ती रहेछ, तिमीहरूले गल्तीको सजाय त भोग्नुपर्छ भनेर पनि हामीले पनि त्यो जुन फर्किने व्यक्तिहरूलाई
शरणार्थी परिवारलाई यसरी बीचै बाटोबाट फर्काउनुलाई तपाईँ के ठान्नुहुन्छ?
संस्थाले युएनएचसीआरको एउटा चाहिँ एकदमै दिगो समाधानका लागि र कसैलाई पनि समस्या नहोस् समस्याको समाधानको बाटो यो हो भन्छ, तर हामीलाई भन्दा पनि मलाई चाहिँ जहाँसम्म लाग्छ यो समाधान होइन, यसलाई उच्छृङ्खलाको लागि चाहिँ बिउ रोपेको हो कि जस्तो पनि लाग्छ। यो विदेशी थर्ड कन्ट्री सेटलमेन्ट जति बेला देखायो त्यहाँदेखि घर परिवारमा एउटा त द्वन्द आएको छ, दोस्रो त उनीहरू द्वन्दबाट बल्ल 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 मुक्ति भएर चाहिँ नि उनीहरू मिलेर यसरी उनीहरू जाने ठाउँमा उनीहरू बाटो लागेको छ, तर उनीहरू बाटोबाट पनि घुराइएको छ।
हामीले प्रशस्त सुनेका छौँ झापा र मोरङका सबैजसो शरणार्थी शिविरमा बितेको चार वर्षमा झन्डै एक दर्जन शरणार्थी परिवारहरूलाई विभिन्न समयमा यसरी काठमाडौँ लगिसकेपछि फर्काइएको छ। पुनर्वास गर्ने निकायहरूलाई तपाईँहरूको अब भन्नु चाहिँ के त?
संस्था सबै जनताका लागि बसेको हो भने सत्य तथ्य चाहिँ निर्णय निकालेर लैजाओस्, यदि व्यक्तिको लागि बसेको हो भने ठिक छ त्यो एउटा व्यक्तिले भन्दा व्यक्तिले भनेको माइक उसले काम गरोस्, किन भन्दाखेरि जस्तै यदि ठोस प्रमाण पुग्दैन भने कुन व्यक्तिले हो, हामी क्याम्प कमिटीमा बसेको छौँ कति कुरो त हामीलाई पनि थाहा हुन्छ, तेरो मान्छेले यस्तो यस्तो गरेको रहेछ तैँले चाहिँ अब त्यो मान्छेलाई चाहिँ तपाईँहरूले पनि रोकिदिनु पर्छ भनेर संस्थाले हामीलाई भन्नुहोस् न, हामीले संस्थाले हामीलाई क्याम्प कमिटीलाई भनेको हुन्छ न कसलाई भनेको हुन्छ, हामीलाई आइसकेको छु मात्रै थाहा हुन्छ।
शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास गराउने काम गराइप्रति तपाईँहरूको टिप्पणी चाहिँ के?
संस्थाको काम गराए मेरो लागि हो भने चाहिँ चित्तबुद्ध छैन, किन भन्दाखेरि यदि गर्थ्यो भने यदि क्याम्पबाट उठाइसकेपछि कि ठोस प्रमाण सहित उनीहरूलाई फर्काइयोस् होइन, कि होइन भने एटलिस्ट कि क्याम्प कमिटीसम्मलाई पनि सुझाव होस् तपाईँहरूको मान्छेको यस्तो रहेछ भनेर भन्नुहोस्, कुनै व्यक्तिले हिँडेको बेलामा रोक्ने काम नगरिदियोस्, होला आज यो बहिनीले होला यो बहिनीले आज गल्ती गरेको होला या नहोला, हामीले अहिलेसम्म मेरै काउन्सिलिङ गराए अनुसारमा अब अहिलेसम्म उसले होइन नै भनिरहेछ होइन, यदि होइन भने ठिक छ, हो भने यो बहिनीले कारवाही भोग्नुपर्छ, हामी क्याम्प कमिटीले पनि भन्छौँ कि कारवाही भोग्नुपर्छ, तर यदि होइन छ भने कुन व्यक्तिले चाहिँ अम्लाएको त्यो व्यक्ति चाहिँ संस्थाले हामीलाई जुन पीडितलाई नदेखाउँ हामी क्याम्प कमिटीसम्म चाहिँ बताइदिनुपर्छ। आरोप प्रति आरोपमा यसरी चाहिँ मान्छेको एउटा मर्नु न बाँच्ने खालको जिन्दगी नबनाइदियोस्, त्यो हाम्रो क्याम्प कमिटीको भनाइ चाहिँ।
सीधा कुरा प्रश्न विचार उज्यालो 90 नेटवर्क।
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा आज हामीले पुनर्वासको प्रक्रिया पूरा गरेर पनि अन्तिम समयमा शरणार्थी शिविर फर्काइने बढ़दो क्रम र यसले पारेको असरका बारेमा चर्चा गर्यौं। कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएम एचिट्युन्स 96.8 मेचीनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट पनि एकसाथ प्रसारण भइरहेको छ। अब भूटान र शरणार्थी हुनुपर्नाको कारण तथा त्यतिखेरको भूटानको जीवनशैली बारे थाहा पाउन एकजना शरणार्थीलाई भेट्ने पालो।
अहिले म टिमाई शरणार्थी शिविरको व्यवस्थापन समितिको कार्यालयदेखि दक्षिणपट्टिको एउटा छाप्रोमा आइपुगेको छु। यो छाप्रोभित्र एकजना शरणार्थी के हो नाम थर?
मेरो नाम छत्रबहादुर राई हो, सेक्टर C3 हट नम्बर 28 हो।
भूटानको ठेगाना?
भूटानको ठेगाना भनेको डिस्ट्रिक्ट चिराङ हो, ब्लक छोकाना, गाउँ तीन ताले हो।
त्यो बेला कस्तो थियो भूटान?
अब त्यतिखेर भूटानमा त अब यसरी आन्दोलन भएर हरेक प्रकार गाउँमा आतंकवादीहरू इत्यादि भनेर चाहिँ डुक्पारले पनि होइन त्यहाँनिर चाहिँ पक्रिँदै लाँदै यसरीसँगले गरेकोले गर्दाखेरि चाहिँ त्यहाँनिर चाहिँ निकै अत्याचार चाहिँ धेरै नै भएको त्यो अलिअलि के सम्झना चाहिँ थाहा छ मलाई।
भूटानको गाउँघर कस्तो थियो त्यति बेला?
गाउँघर त हाम्रो तीन तले गाउँ भनेको त धेरै तल चाँचो खोलाको छेउमा थियो है, र अनि त्यहाँनिर चाँचो खोलादेखि चाहिँ धेरै उँभो यस्तो अलिक पार उकालो थियो, ओह्रालो हिँड्नु पर्थ्यो, त्यस्तै थियो।
बाटोघाटो पुगेको थियो त्यो बेला?
बाटोघाटो हाम्रो घरदेखि अलि माथि एउटा चाहिँ यसो दागा पेला जाने यता थिम्पु जाने बाटोहरू चाहिँ रोडकै छेउमा पर्थ्यो घर चाहिँ।
पेसा के थियो
त्यहाँ? पहिला पेसा त भनेको उही हालो कोदालो गर्ने यस्तै यस्तै मात्रै। हाम्रो परिवारहरू उही घरमा अब खेती किसान गर्थ्यौँ।
के उब्जनी हुन्थ्यो त्यहाँ?
हाम्रोमा उब्जनी भनेको प्राय जस्तो अब धानहरू हुन्थ्यो, मकैहरू हुन्थ्यो होइन, अनि त्यस्तै जस्तै प्राय जस्तो अलि मास्लो पहिला मास्लो सुन्तलेमा हुँदा चाहिँ सुन्तला बगानहरू अलिअलि थियो अरे, तर पछाडि चाहिँ अलिक तलै झर्नाले गर्दाखेरि चाहिँ उँदो चाहिँ खालि मकै यस्तै खेती गर्छन्, दाल बोडी मकैहरू यस्तो खालको प्रायः जस्तो चाहिँ कोदोहरू त्यस्तै मात्रै हुन्थ्यो।
तपाईँहरूको घर छेउछाउमा स्कुल कलेज थियो?
निकै टाढै पर्थ्यो हाम्रो स्कुल, छकना स्कुल भन्ने धेरै टाढो पर्थ्यो। त्यहाँनिर जाँदा भनेको 5 घण्टाको बाटो हिँड्नु पर्थ्यो माथि घरदेखि चाहिँ।
तपाईँहरूले पढ्नुभयो त्यहाँ स्कुल?
त्यो स्कुल पढियो, अब मैले चाहिँ त्यहाँनिर क्लास 3 पढेँ होइन, भर्खर क्लास 3 चाहिँ जोइन हुँदै थियौँ, त्यतिखेर आन्दोलन भएपछि त्यहाँनिर छोडियो अनि यता नेपाल आयो भनौँ।
छरछिमेकीहरू डुक्पा थिए कि थिएनन्?
घर छरछिमेकीहरू हाम्रो दाजुभाइहरू अलिक नजिक नजिकै थियो, त्यसमाथि चाहिँ खालि डुक्पाहरू मात्रै, डुक्पा गाउँ मात्रै थियो, अनि त्यो डुक्पा गाउँदेखि उँभो चाहिँ छास मिसै बसेको थियो त्यसरीसँग डुक्पाहरूसँग चाहिँ।
कोही डुक्पा साथीहरू भए?
पहिला थियो साथीहरू, कर्माहरू किल्लेहरू भन्नेहरू थियो, तर उहाँहरू अहिले हिजो अस्ति भर्खर दिदीहरू आउनुभयो, उहाँहरूले भन्नुभयो अहिले उहाँहरू चाहिँ थिम्पोतिरै हुनुहुन्छ अरे।
स्कुलमा कुन भाषामा पढाइ हुन्थ्यो?
प्रायः जस्तो इङ्ग्लिस र जोङ्खा बढी हुन्थ्यो, नेपाली पनि थियो। सर्ट प्यान्टमै हामीलाई स्कुल जान दिन्थ्यो दोस्रो वर्षदेखि चाहिँ, त्यहाँनिर त्यहाँको उयोले गर्दाखेरि चाहिँ यो चाहिँ अब डिक्लन नम्जा लाउनुपर्छ भन्दाखेरि चाहिँ सर्ट प्यान्ट लगाएर अनि बक्खु फेरि सुरु भएको।
भनेपछि भुटानमा हुँदा बक्खु पनि लाउनु भयो?
लगाएको हजुर, बक्खु थियो हाम्रो स्कुलको चाहिँ, सकना स्कुलको चाहिँ बक्खु चाहिँ कालो थियो।
भुटानमा आन्दोलन भएको थाहा छ तपाईँलाई?
मलाई त्यति साह्रो त्यो चाहिँ किनभने अब त्यस्तो गइएन त्यसले गर्दा त्यति अलिक थाहा छैन मलाई।
त्यतिखेर नि त्यो आन्दोलनको बेला गाउँघरको वातावरण माहौल चाहिँ कस्तो थियो?
त्यतिखेर भनौँ त धेरै मलाई चाहिँ के मात्रै थाहा छ भन्दाखेरि भनेको अरे यहाँनिर अब यस्तो पिपल पार्टी अरे आएर भोटेको आर्मीहरू पनि आउजाउ गर्थ्यो यसरीसँगले तल मूल बाटोमै पर्थ्यो, र त्यस्तो हुँदाखेरि भनेको धेरै डर लाग्दो हुन्थ्यो, घर मुनिपट्टि त्यस्तै बाटो हुन्थ्यो।
भनेपछि तपाईँहरू दुवैतिरको अप्ठ्यारोमा पर्नुभयो?
हजुर, धेरै अप्ठ्यारोमा चाहिँ किन पर्यो भन्दा भनेको चाहिँ अब उँभोबाट आउँदाखेरि पार्टीले आउँदाखेरि पनि यता थिचोमिचो गर्ने, अब यता उँधोबाट चाहिँ अब घरदेखि मुनतिरबाट चाहिँ क्याम्प बनिएर बसेको थियो आर्मीहरू, त्यसले गर्दाखेरि भनेको त्यो बाटो हिँड्नाले गर्दाखेरि चाहिँ उँभोको मान्छे आइपुग्यो भने उँधोकोसँग डराउने, उँधोको आउँदाखेरि माथिकोसँग डराउने, के भन त भनेर अब सोधखोज हुने होइन, त्यस्तो खालको चाहिँ अलिअलि मुन्दालेहरू चाहिँ निकै गाह्रै पर्यो।
तपाईँहरूको देश कसरी छाडेर हिँड्नु पर्यो?
अब भुटान छाड्दाखेरि भनेको त धेरै नरमाइलो नै भयो, अब दिदीहरूसँग भुटानमै हुनुहुन्छ होइन, पार्टीको साथीहरू सबै अब त्यहाँनिर आए जस्तो लाग्छ, अब धेरैजना एकताल चाहिँ अब घरमा चाहिँ धेरैजना आएर चाहिँ यसरीसँगले चाहिँ हिँड्नुपर्छ भनेर अब साथीभाइहरूले पनि भन्दा, र अनि त्यहाँको डुक्पाहरूको चाहिँ एउटा त्यहाँनिर चाहिँ त्यसमा के हो त भन्दाखेरि चाहिँ निकै डराएरै एकदम त्यस्तै अवस्था हुँदा, अब बाबा आमाहरू अब त्यति अब शिक्षित थिएनन् होइन, त्यसले गर्दा पनि अलिकति डर लाग्यो भनौँ न।
अब नियमित स्तम्भ शिविरभित्रको पालो। यो स्तम्भमा हामी शरणार्थी शिविरमा रहेका भूटानीहरूको सिप, जाँगर तथा प्रतिभाको कुरा गर्छौं। आजको कार्यक्रममा सहभागी सिप जाँगर भएका शरणार्थीलाई भेट्न हामी पनि शरणार्थी शिविरतिरै लागौं।
शनिश्चरी शरणार्थी शिविरको बिचतिर मूल सडकको देब्रेपट्टि छाप्रो नजिकै एकजना दाई केही बनाइरहनु भएको छ। यहाँको शुभ नाम?
मेरो केशरबहादुर देली हो, सेक्टर G4 हट नम्बर 2।
यो के बनाउनु भएको मसिनो यो पितलको पातामा ठोकिरहनु भएको छ, के हो यो?
यो चिम्टी र कान गर्ने है, कानबाट यो मैलाहरू निकाल्ने, अनि चिम्टी भनेको यो काँडाहरू पस्दाखेरि काँडाहरू निकाल्ने, चेप्ने।
निकैवटा बनाउँदै हुनुहुन्छ कि?
हजुर, अब यो चाहिँ भनेको अब धेरै अब जान्छ, 1200 जस्तो होइन ठेकामा जान्छ, अनि त्यस कारणले त्यसै किन बसिरहनु भनेर।
यो कसरी गोटा बिक्छ?
यो अहिले 1000 छ, 100 बनायो भने 100 पिसको 10 रुपियाँ गोटा पर्छ।
100 बनाउन कति समय लाग्छ तपाईँलाई?
लाग्छ 2-3 दिन लाग्छ।
कहाँबाट ल्याउनुहुन्छ यसलाई चाहिने के पितल त होला नि?
हजुर, यो कहिले धरनबाट, कहिले विराटनगरबाट, कहिले यता पत्रीबाट।
कसरी कसरी बनाउने यसको विधि भनिदिनुहोस् न, तरिका?
यो अब पहिला यसलाई पोल्नुपर्छ, ल्याएर पहिला चाहिँ फर्स्टमा चाहिँ काट्नुपर्छ, मसिनो झुरा बनाउनुपर्छ, अनि झुरा बनाएर चाहिँ अनि त्यहाँबाट कुटेर बनाउनुपर्छ, अनि त्यहाँबाट कुटिसकेर बुट्टा हान्नुपर्छ।
यो अहिले चाहिँ मैले देख्दा हान्दै गर्नुभएको बुट्टा हो?
हजुर, बुट्टा हो यो चाहिँ।
मसिनो छिनुले बिचमा पहिले एउटा सिधा धरको, त्यसपछि छेउछेउमा दुवै तर्फबाट कैँची पारेको बाङ्गो बाङ्गो पाराले बुट्टा खुन्नु पर्दो रहेछ कि?
हजुर, बुट्टा चाहिँ अब नहानिकन यतिकै बनायो भने चाहिँ अब त्यो गाहकहरूले लान मान्दैन क्या, राम्रो भएन भन्छ।
यो बुट्टा चाहिँ राम्रो पार्न मात्रै?
हजुर, राम्रोको लागि मात्रै, फिनिसिङ राम्रो निकाल्नु पर्यो।
कहाँको बजारमा बिक्छ
यो? कहिले उता धरनतिर जान्छ, कहिले उता विराटनगर दमकतिर, उता जयगाउँतिर जान्छ।
यसबाट महिनामा सरदर कति जति कमाइ हुन्छ तपाईँलाई?
करिब यसमा महिनामा त्यस्तै 3-4 हजारसम्म हुन सक्ला। अब ढुकै काम यो गर्न पाइँदैन, यसो कोही कोही बेला दिनलाई टाइम पास गर्नुभन्दा, थोबेटिया हुनुभन्दा यो काम यसो गर्नु पाए चाहिँ यसो अलिकति आफ्नो जिउको लागि पनि होइन, आफ्नो अब केही कुरो गरौँ भने आफूले जानेको कुरोलाई त्यतिकै किन बस्नु भनेर गरे।
अब कार्यक्रम तथा शरणार्थी मुद्दाका बारेमा भुटानीहरूको राय र तर्क सुन्ने पालो। आज हामीसँग हुनुहुन्छ शनिश्चरी शरणार्थी शिविरका मनिष राई।
शरणार्थी सन्देशमा मलाई खासै मनपर्ने कुराहरू भनेको चाहिँ कस्तो लगाइदिए जस्तो लाग्छ नि, यो साङ्गीतिक कुराहरू मलाई औधी चाहिँ मनपर्ने कुराहरू हो। अहिलेको युथहरू हुन्छ जति पनि होइन, जहाँ कहीँ पनि भेट्न सक्नुहुन्छ, उहाँहरू साङ्गीतिक फाँटमा हुनुहुन्छ, उहाँहरूदेखि चाहिँ तपाईँहरूले स्वरहरू कुनै गीत गाउनु लाउनु पहिला पनि लाउनु भएको थियो, मैले सुनेको थिएँ उता बारतिरको त्यस्तो खालको आवाजहरू सुन्न पाए हुन्थ्यो, कुनै गीतको ढङ्गहरू सुन्न पाए हुन्थ्यो। अनि एउटा राम्रो राम्रो कलाकार हुनुहुन्छ, हाम्रो साहित्य प्रेमी साथीहरू हुनुहुन्छ, उहाँहरूदेखि आफ्नै आवाजमा प्रवचन गरेको चाहिँ एउटा कविता, मुक्त, गजल होइन सृजनात्मक वस्तुहरू विषयहरू सुन्न पाएदेखि चाहिँ हामीलाई औधी साह्रै के हुन्थ्यो भने भित्रैदेखि हामीलाई पनि आत्मबल बढ्दै जाने थियो। मलाई चाहिँ के लाग्छ भने विशेष गरेर बाहिर जाने साथीहरू उहाँ जानुभएको छ, उहाँ बसेर पनि एउटा भुटनिस कम्युनिटीलाई सम्झिदिए हुन्थ्यो, उहाँ गएर उहाँहरूले आएको आफूमा आएको परिवर्तनहरू के चाहिँ छ त्यो कुराहरू हामीलाई यहाँ सुनाइदिएदेखि, ताकि हामीले यहाँ सिकेको कुरा उहाँ पनि चाहिँ प्रयोग गर्न सकिन्छ भन्ने कुराहरू चाहिँ हामीले यहीँनिर सबै थोकलाई चाहिँ बेस बसाउने चाहिँ एउटा तयार गर्न सजिलो हुन्थ्यो।
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भूटानी शरणार्थी मुद्दाका बारेमा तपाईंलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ, अथवा तपाईंसँग इमेल सुविधा छ भने info@unn.com.np मा इमेल पनि गर्न सक्नुहुन्छ। यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईंले हामीलाई भेट्न सक्नुहुन्छ।
पर्सि शुक्रबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा, शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भुटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौ, पर्खी बस्नुहोला।
हवस् त, शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजबाहक, शारदादेव कोटा, सजिता हमाल अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि बिदा माग्छु। नमस्कार।